अस्सलाम वालेकुम। पाकिस्तान में इस वक्त शाम के 7, भारत में 7:30 और यहाँ हमारे स्टूडियोज की घड़ियों में सुबह के 10 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। ईद उल फितर के मौके पर अमरीकी वजीर खारजा माइक पोम्पियो ने अमरीका समेत दुनिया भर के मुसलमानों को मुबारकबाद दी। ज्यादातर मुल्कों में ईद इतवार के रोज मनाई गई। ईद के खसूसी पैगाम में पोम्पियो ने कहा कि गुज़श्ता एक माह के दौरान अमरीका और बैरूनी मुल्कों में रहने वाले मुसलमानों ने माह रमज़ान में अपने अकीदे के मुताबिक इबादत की, ऐसे में जब कोरोना वायरस की आलमगीर वबा का सामना है। उन्होंने कहा कि माह रमज़ान और ईद के त्यौहार से मुसलमान बिरादरी अपनी अहमियत का इजहार करती है, जो खिदमत के अमल, खसूसी तौर पर बहरानी नौयत के चैलेंज के दौरान मजहबी अकीदे पर अमल पैरा होते हुए बुनियादी आज़ादी के उसूलों के तहफ्फुज़ का इआदा करते हैं। बकौल उनके, आलमगीर वबा के दौरान ये गौर रोहिंग्या और दुनिया के दीगर मकामात के मुसलमानों को अपने अकीदे पर अमल पैरा होने में सख्तियाँ और बेइंतहा खदशात लायक हैं। अमरीकी वजीर खारजा ने अमरीका और दुनिया भर में काम करने वाली उन मुतअद्दिद निजी इस्लामी इमदादी तंजीमों का खुसूसी तौर पर शुक्रिया अदा किया, जिनके दिलेराना और मिसाली काम ने कई जिंदगियां बचाने में मदद दी। तालिबान की जानिब से ईद पर जंगबंदी के ऐलान के बाद अफगानिस्तान के सदर अशरफ गनी ने जज्बे खैर सगाली के तहत तालिबान के 2000 कैदियों को रिहा करने का ऐलान किया। सदर गनी की जानिब से तालिबान कैदियों की रिहाई मरहलावार होगी, जिसके लिए जंगबंदी के ऐलान पर मुकम्मल अमल दरामद जरूरी है। अफगान सदारती तर्जुमान सादिक सिद्दीकी ने अपने एक ट्वीट में कहा कि तालिबान कैदियों की रिहाई जज्बे खैर सगाली के तहत की जा रही है, जिसका मकसद अमन अमल की कामयाबी को यकीनी बनाना है। याद रहे कि अफगान सदर की जानिब से तालिबान कैदियों की रिहाई का ऐलान ऐसे मौके पर आया है जब हाल ही में अफगान फोर्सेस और तालिबान के दरमियान झड़पों में शिद्दत देखी गई है। तालिबान ने इतवार की सुबह से 3 रोज के लिए जंगबंदी का ऐलान किया था। ईद के पहले रोज तालिबान और अफगान फोर्सेस के दरमियान झड़प का कोई वाकया पेश नहीं आया। अफगान सदर अशरफ गनी और अब्दुल्ला अब्दुल्ला ने अमरीका के वजीर खारजा माइक पोम्पियो से इतवार को देर गए तालिबान कैदियों की रिहाई के बारे में गुफ्तगू की। सदर गनी का कहना था कि माइक पोम्पियो ने 2000 तालिबान कैदियों को रिहा करने के ताजा फैसले का खैर मकदम किया। एक ट्वीट में सदर गनी ने बताया कि डॉक्टर अब्दुल्ला और उन्होंने माइक पोम्पियो की टेलीफोन कॉल मौसूल की। माइक पोम्पियो ने अफगान हुकूमत के 2000 तालिबान कैदियों की रिहाई के जुर्रतमंदाना फैसले को सराहा। उन्होंने कहा कि अमरीका एक देरपा फायरबंदी और बराह रास्त मुजाकरात शुरू करने के लिए कोशिश करेगा। तालिबान ने सदर गनी के इस फैसले का खैर मकदम किया। ग्रुप के तर्जुमान सुहेल शाहीन ने एक ट्वीट में कहा कि उनका ग्रुप भी ऐसा ही इकदाम करेगा। इस्लामाबाद से वॉइस ऑफ अमेरिका की आयशा तंजीम ने इतला दी है कि अफगान अमन अमल को कोशिशों में शरीक मुल्कों में से 5 ने एक मुश्तरका बयान में ईद उल फितर के मौके पर फायरबंदी का खैर मकदम किया है और तमाम फरीकों से यहां से आगे पेशरफ्त की अपील की है। कतर, जर्मनी, इंडोनेशिया, नॉर्वे और उज़्बेकिस्तान ने इतवार के रोज एक मुश्तरका बयान में कहा कि वो तमाम मुतहरिफ फरीकों से बगैर किसी ताखीर के अमन अमल को आगे बढ़ाने की अपील करते हैं। भारत के ज़ेर-ए-इंतज़ाम कश्मीर के हुक्काम ने कहा है कि पीर को शोरिश सदा जुनूबी ज़िले कुलगाम में एक झड़प के दौरान सिक्योरिटी फोर्सेस ने 2 मुश्तबा अस्करियत पसंदों को मौत का निशाना बनाया। कुलगाम के एक दूरदराज पहाड़ी इलाके दमहाल हांजीपुरा के खुरहांजीपुरा गांव में अस्करियत पसंदों के खिलाफ सिक्योरिटी फोर्सेस का ऑपरेशन आखिरी इतलात तक जारी था। इंस्पेक्टर जनरल ऑफ पुलिस विजय कुमार ने 2 मुश्तबा अस्करियत पसंदों के जाबहक होने की तस्दीक करते हुए कहा है कि तरफेन के दरमियान लड़ाई का आगाज पीर को अलसुबह उस वक्त हुआ जब मकामी पुलिस के स्पेशल ऑपरेशंस ग्रुप को इलाके में अस्करियत पसंदों की मौजूदगी की इत्तला मिली। अस्करियत पसंदों के खिलाफ ऑपरेशन में स्पेशल ऑपरेशंस ग्रुप के अलावा भारतीय फौज की 34 राष्ट्रीय राइफल्स और विफाकी पुलिस फोर्स के दस्ते हिस्सा ले रहे हैं। कुलगाम से मौसूल होने वाली इत्तलात के मुताबिक महसूर अस्करियत पसंदों और सिक्योरिटी फोर्सेस के दरमियान लड़ाई के दौरान मकामी लोगों ने सड़कों पर आकर भारत मुखालिफ नारे लगाए और कई मकामात पर मकीनों और फोर्सेस के दरमियान तसादुम भी हुआ। खबरें खत्म हुईं।
ताज़ा तरीन खबरों, खुसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
یہ وائس آف امریکہ ہے۔ کورونا کی عالمی وبا کے دنوں میں واشنگٹن سے خصوصی پروگرام کے ساتھ میں ہوں اسد حسن۔ آج کے اس پروگرام میں آپ سنیں گے، کورونا کے سبب دنیا میں سب سے زیادہ متاثرہ شہر نیو یارک میں عید کا دن مسلمان کمیونٹی میں کیسا گزرا، واشنگٹن میں عید کس طرح مختلف تھی۔ معاوض اسد صدیقی اور علی عمران سے بات کریں گے۔ پہلے کورونا، اوپر سے طیارہ حادثہ، دکھ اور تکلیف کے دنوں میں پاکستان میں عید کے روایتی پروگرام اور ایموشنل انٹیلیجنس کے تقاضے۔ پاکستان میں چینی بحران کی بازگشت کب تک جاری رہے گی، احتساب کا عمل کہاں تک جائے گا اور اس کے سیاسی مضمرات کیا ہوں گے؟ تجزیہ کاروں لیفٹیننٹ کرنل ریٹائرڈ محمد علی احسان اور ڈائریکٹر اکاؤنٹیبلٹی لیب فیاض یاسین سے گفتگو کریں گے۔ اور آج کے اس پروگرام میں ایک ایکسکلوسیو انٹرویو، وفاقی وزیر بائی سائنس اینڈ ٹیکنالوجی فواد چودھری سے بات ہم کریں گے چاند دیکھنے میں روایت اور جدت کے درمیان ٹکراؤ پر۔ اس کے علاوہ ایموشنل انٹیلیجنس اور چینی بحران کے سیاسی اثرات پر بھی ان کی رائے لیں گے۔ چلتے ہیں پروگرام کے پہلے سیگمنٹ کی جانب۔
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu۔
یہ وائس آف امریکہ ہے، میں ہوں اسد حسن اور پروگرام کے اس حصے میں ہم بات کریں گے کہ واشنگٹن اور نیو یارک، یہ دو ایسے شہر ہیں جو کورونا سے بری طرح متاثر ہیں۔ واشنگٹن کا شمار اب ان شہروں میں ہونے لگا ہے جہاں پہ جو کورونا پازیٹیو آنے کی ریشو ہے وہ سب سے زیادہ ہے، اور نیو یارک وہ ہے جہاں پہ سب سے زیادہ تعداد میں امریکہ کے اندر پیشنٹ رجسٹر ہوئے اور وہاں پہ اموات بھی بہت ہوئیں، اور ان دنوں میں، ان تکلیف دنوں کے اندر عید جو ہے وہ آئی ہے۔ معمول کیا ہوا کرتا تھا اور اس سے عید کے اوپر کیا سوگوار سی کیفیت رہی، کس انداز میں، کس کہنا چاہیے کہ فیلنگ کے ساتھ، کس احساس کے ساتھ لوگوں نے یہ مذہبی فریضہ یا ریچول اس کو ادا کیا ہے، اور پھر اس سے سوا کرونا سے ہٹ کے پاکستان کے اندر جو طیارے کا حادثہ ہوا جس میں انتہائی قیمتی جانیں ضائع ہوئیں، بہت دردناک واقعہ، اس کی کہنا چاہیے جو تکلیف ہے وہ واشنگٹن اور نیو یارک میں بھی محسوس کی گئی ہے۔ سو دیکھتے ہیں، جانتے ہیں اس بارے میں۔ ہمارے ساتھ نیو یارک سے معاوض اسد صدیقی موجود ہیں، سینئر صحافی ہیں، دنیا ٹیلی ویژن کو ریپرزینٹ کرتے ہیں۔ وائس آف امریکہ واشنگٹن سے ہمارے ساتھ علی عمران موجود ہیں، دونوں کا بہت شکریہ اور خیر مقدم۔ معاوض، سب سے پہلے آپ، نیو یارک میں تو بہت چہل پہل ہوا کرتی ہے، کمیونٹی بھی بہت ہے، عید کا موڈ ہوا کیا کرتا تھا اور اس بار کی عید کیسے مختلف رہی؟
دیکھیے، نیو یارک آپ نے کیا یاد دلا دیا، ایسا لگتا ہے جیسے پرانا ماضی ہے۔ ایک تو یہ آپ دیکھیے کہ آپ نے عید سے پہلے عید شروع ہو جاتی تھی، دو دن پہلے سے چاند رات بروکلن میں کوئی 15-20 ہزار آدمی جمع ہوتے تھے، پھر اس کے بعد اگر ہم دوسری کمیونٹی بنگلہ دیشی جیکسن ہائٹ میں تو دل دھرنے کی چٹانی ہوتی تھی، پھر لانگ آئلینڈ میں جو سلسلہ شروع ہوا تو کئی 15-20 چاند راتیں ہوتی تھی، تو وہ چاند راتیں تو پہلے سے ظاہر ہوتی کہ غم شوق کی فضا تھی، غم کی فضا تھی، کیونکہ انسانیت جو ہے وہ ہمارا کنبہ ہے اور مسلمان اور زیادہ قریب ہیں یہ سمجھ لیں، تو 25,000 لوگ جس شہر میں مرے ہوں اور 500 سے 1,000 لوگ آپ کی کمیونٹی کے گئے ہوں، تو ایک ویسی ہی فضا اداس تھی اور ایک مطلب ماحول ایک عجیب تھا۔ اس کے بعد اگلے دن عید آنی تھی اور اپنا یہ جو خاص طور پہ اتوار کی عید، آپ کو معلوم ہے کہ یہاں تو بالکل دل دھرنے کی جگہ ہی نہیں ہوتی تھی، اتوار کو تو ایسا سما ہوتا تھا کہ آپ نکلے اور ہم گاڑی لے کے نکلتے تھے تو لگتا تھا کہ پورا نیو یارک مسلمانوں کا شہر ہے، کیونکہ ہر طرف ابھرتے ہی چلے آ رہے ہیں، مختلف رنگ نسل کے، مطلب کالے، گورے، سفید، بنگلہ دیشی، اور ایک عجیب فضا ہوتی تھی نیو یارک، تو بالکل لگتا تھا جیسے کوئی اس وقت اسلامی ملک ہے جس میں، جس علاقے میں میں رہتا ہوں خاص طور پہ۔ لیکن آج جو ہے ہم گئے چھوٹی سی مسجد میں، وہاں 10 آدمی جمع تھے، فاصلوں سے بیٹھے تھے، عید بھی نہیں ملے، ایک بچے نے نماز پڑھائی کیونکہ امام کو دوسری نماز پڑھانی تھی، انہوں نے خطبہ دیا، تو ایک بالکل ماحول، اور خاص طور پہ آخر میں یہ کہ جو اگر ہم اپنی بات کریں پاکستانی ہونے کے حوالے سے، تو میں نے نوٹ کیا ہے کہ کرونا کا تو کم تھا ہی، لیکن جس آپ نے ذکر کیا جہاز کے جو شہدا ہیں وہ ایک دن پہلے واقع ہوا تھا، اس نے بہت زیادہ لوگوں کو
بہت تکلیف ملی، ان کو کوئی شک نہیں ہے کہ اس کی فیلنگ، اس کے احساسات یہاں پہ بھی اس طرح موجود تھے۔ علی عمران، آپ واشنگٹن میں ہیں، آپ بتائیے گا کہ یہاں پہ بھی بہت بڑے بڑے اجتماع ہوتے تھے عید کے، اور بڑی کئی ایک مساجد کے اندر متعدد بار عید ہوا کرتی تھی، سو یہاں پہ کیا معمول رہا عید کے دن؟
जी ऐसा शुक्रिया। यहाँ पे अगरचे न्यूयॉर्क जैसी आबादी तो नहीं है, लेकिन यहाँ पे जो पाकिस्तानी अमेरिकन कम्युनिटी है वो भी बहुत एक्टिव है, और यहाँ पे मुख्तलिफ जगहों पे मस्जिदों में सेंटर्स में ईद के बड़े बड़े इज्तिमा हुआ करते थे पहले, और उसमें लोग एक दूसरे से खुलते मिलते थे और एक दूसरे को एक गर्म जोशी से जो एक रवायती तरीके से ईद को मनाया जाता था, और लेकिन इस बार तो वो बहुत कम नजर आया है। बल्कि कुछ जगहों पे तो ऐसा हुआ कि बहुत से लोगों ने ऑनलाइन वो सुन के खुतबा और नमाज अदा करने की कोशिश की, यानी कि की। तो दूसरा ये कि जो आपने अभी बताया, पहले से ही कोरोना वायरस का जो वबा है उसकी वजह से लोग परेशान थे, और पाबंदियां, सोशल डिस्टेंसिंग, और फिर बाहर भी आप आजादी से नहीं आ जा सकते, तो लोग घरों में पहले से ही मैसूर थे। फिर ऐसे में जब ये जो फजाई इतना बड़ा हादसा कराची में पेश आया, उसने भी लोगों के दिल तोड़ दिए, और बड़े एक उदास किस्म का माहौल था। तो लोगों ने, मैं समझता हूँ कि ये इस दफा इस्तेमाल के बजाय लोग घरों में ही ज्यादातर लोग रहे, और उन्होंने सोशल मीडिया को यूज किया या फोन पे किसी ने एक दूसरे को मुबारकबाद।
तो मैं ऐड कर सकता हूँ सर?
जी जी प्लीज।
हमारे लिए यूनिक अवतार रही। एक तो मैं बता देता हूँ कि यहाँ मुख्तलिफ मसाजिद ने और इंडिविजुअल ने वॉक इन अवतार का किया था। कल भी मैं वॉक इन अवतार में शरीक हुआ, 200 कारें तकरीबन आई वहाँ। लेकिन हमारे लिए दिलचस्प रही मैं ये कि हमें जो है एक मुकामी प्रिसन में, यानी जिसे हम पुलिस स्टेशन कहते हैं, वहाँ जो है वो एफपैक नामी एक तंजीम है, उसने पुलिस फर्स्ट रिस्पॉन्डर को खराज तहसीन पेश करने के लिए कोर्ट के दरमियान, तो अलामती तौर पर एक हम थाने में पुलिस स्टेशन में गए, और वहाँ वहाँ के जो पुलिस के 6 पुलिस ऑफिसर थे मुस्लिम, उसके अलावा गैर मुस्लिम, जिसका इंतजाम जो है वो एफपैक ने किया था, लेकिन उसका पूरा जो सिलसिला था वो मुस्लिम ऑफिसर सोसाइटी के सदर अदील राना ने, जिन्होंने इससे पहले कई तारीखें रकम की हैं। उन्होंने पहली मतलब अवतार पुलिस हेडक्वार्टर में करवाई, पहला जुमा शुरू करवाया, तो ये एक नया उन्होंने सिलसिला शुरू किया। तो हमने जो है इस मरतबा कहीं अफ्तार की ना की हो, एक पुलिस स्टेशन में पुलिस ऑफिसर्स के साथ की, जिसमें थोड़ा सा सोशल डिस्टेंसिस का प्रॉब्लम हो रहा था, तो जल्दी वहां से निकाल दिया गया, क्योंकि वो खुद जो है वो लागू करवाने वाले लोगों में से शामिल हैं। जी
जी अली इमरान, सो आप बता रहे थे कि खैर वो तो पिछले साल का था, तो दैट मीन्स कि जो अफ्तार कल्चर था शहर के अंदर या इवन कांग्रेस के अंदर, सो वो भी ये साल देखने को नहीं मिला है।
देखें जी, ये तो एक हम बदली हुई दुनिया में रह रहे हैं कि जो कोरोना वायरस से पहले की दुनिया थी वो और दुनिया थी। आपको मालूम है कि यहाँ पे रमजान के महीने में बहुत कैपिटल हिल पे डिप्लोमेटिक एक्टिविटी भी हुआ करती थी, मुख्तलिफ जो अमेरिका भर में फैली हुई तंजीमें, अगर हम अपना जिक्र करें अमेरिकन मुस्लिम्स की और पाकिस्तानी अमेरिकन की, बहुत सी तंजीमें जो है वो रीच आउट करती थी और कांग्रेसमैन को इन्वाइट करती थी अपने इवेंट्स पे, तो वो भी एक मिसिंग चीज रही। फिर यहाँ पे अगर हम पूरे इस वाशिंगटन मेट्रो एरिया की बात करें, तो मुख्तलिफ रेस्टोरेंट्स में चांद रात और ईद की तकरीबात, ईद से पहले ही गहमा गहमी शुरू हो जाती थी, वो भी देखने में नहीं आई। तो ये एक ऐसा लग रहा है कि हम पहले से एक यकसर मुख्तलिफ दुनिया में रह रहे हैं।
सही। अच्छा मुआवज, इसके बावजूद कि ज़ाहिर है लॉकडाउन तो खत्म किया गया है और फियर्स अपनी जगह पे मौजूद हैं, बड़ी तादाद में लोग नए कोरोना पेशेंट रजिस्टर हो रहे हैं, जैसे गुज़श्ता बहुत हाईएस्ट नंबर था, यानी 1,00,000 ज़्यादा, लेकिन शहर ग्रेजुअली खुलते जा रहे हैं, फियर कम हुआ है या कोरोना कमज़ोर हो रहा है?
देखिए दोनों चीज़ें एक साथ हैं, कम से कम न्यूयॉर्क में कह लूँ कि लोग अब उलझ गए हैं, यानी जो डोनाल्ड ट्रंप की बात पे थी, वो लोगों को ज़्यादा उत्साह होने लगा है कि भाई घर में बैठे बैठे मरने से बेहतर है कि आदमी बाहर आके कुछ मुकाबला तो कर ले। तो मैंने ये देखा है कि पुलिस की सख्तियां भी कम हुई है, आम दुकानों को मैंने 99 स्टोर वगैरह पहले बंद थे उनको भी खोलते देखा है, इसलिए लोगों के खाने पीने के मसले हो गए हैं। यहाँ जो है कितने दिन तक कुछ लोगों को जो है वो नहीं मिला इमदादी पैकेज, तो मैं समझता हूँ कि एक तो लोगों ने जीना सीख लिया, जैसे बात हो रही थी ना कि आप नए वर्ल्ड में जीना सीखेंगे, एहतियाती तदाबीर भी बढ़ाई गई हैं, अभी भी सोशल डिस्टेंसिस का मामला किया जाता है, लेकिन अब जो है ना, पहले हम एज अ जर्नलिस्ट में निकलता था एम रिपोर्ट के लिए, तो पहले दो रास्ता 1.5 घंटे में तय होता था, वो 35 मिनट में तय होने लगा था, तो दोबारा वो घंटे तक पहुंच गया।
एग्जैक्टली यही चीज यहाँ पे भी नजर आया अली इमरान, यहाँ पे भी मैं देख रहा था कि ना सिर्फ ये कि गाड़ियां सड़कों पे हैं, आपको वेट करना पड़ता है सिग्नल तक पहुंचने में भी, बल्कि गैस की प्राइसेस जो हैं वो भी थोड़ी ऊपर गई हैं। आपके मुशाहदे में क्या आलिमरान?
जी बिल्कुल, بتدریج جو ہے زندگی وہ واپس آ رہی ہے, ایک نئے نارمل کی طرف واپس آ رہی ہے یوں کہیے.
لیکن عمران, ایسے وقت میں جب بتایا جا رہا ہے کہ اس وقت پورے امریکہ میں واشنگٹن ڈی سی وہ شہر ہے جہاں پہ پازیٹیو آنے کا ریشو سب سے زیادہ ہے ملک میں.
جی تین اور یعنی کہ یہ واشنگٹن ڈی سی, میری لینڈ اور ورجینیا, میری لینڈ ان سب علاقوں میں زیادہ اس کے کچھ جو حصے ہیں وہ زیادہ افیکٹڈ ہیں, متاثر ہوئے. لیکن یہ جو بات ہو رہی ہے کہ ہم ایک نئے نارمل کی طرف جا رہے ہیں, تو اس میں واقعی یہ پچھلے دنوں سے بہت ساری ایکٹیویٹی نظر آئی ہے, اور شاید لوگوں کو تھوڑا سا اعتماد اس طرح سے ملا ہے کہ جب کرونا وائرس کا یعنی کہ جب یہ وبا پھیلی تھی تو شروع کے اوائل کے دنوں میں تو ظاہر لوگوں کے کوئی ایسا انتظام نہیں تھا. اب لوگوں نے کچھ احتیاطی جو تدابیر ہیں ان کو اختیار کیا ہے, جیسا کہ ماسک, چہرے کا ماسک پہننا, پھر اس کے بعد عوامی جگہوں پہ سوشل ڈسٹینسنگ کا برقرار رکھنا. تو شاید لوگوں کو اس ریئلسٹک جو حقیقت یہ ہے کہ آخر آپ کو زندگی کی طرف اور ہمارے حیات کی طرف واپس لوٹنا ہے.
بہرحال تو نئے نارمل کے ساتھ لوگ آ رہے ہیں. تھینک یو سو مچ علی عمران, آپ واشنگٹن سے ہمارے ساتھ تھے. معاوض اسد صدیقی, آپ نے ہمیں نیو یارک سے جوائن کیا, آپ کا بھی بہت شکریہ.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
یہ وائس آف امریکہ ہے, میں ہوں اسد حسن, اور پروگرام کے سلسلے میں ہم بات کرنے جا رہے ہیں پاکستان کے اندر اور ویسے تو پوری دنیا کے اندر عید کا دن منایا گیا, لیکن اس عید کے اوپر دکھ, حزن, کرب, اس کی چھاپ بہت گہری تھی. اور ظاہر ہے پاکستان کے ریفرنس میں بالخصوص اگر دیکھیں تو اس کے کئی اسباب ہیں. ایک تو کرونا کی وجہ سے پاکستان کے اندر بھی ہزاروں افراد جو ہیں یا ہزاروں خاندان تکلیف میں مبتلا ہیں, جن کے پیارے ہسپتالوں میں ہیں, اور کئی ایک اموات ہو چکی ہیں, روزگار لوگوں کا چھن چکا ہے. سو بہت تکلیف دہ. دنیا بھر میں اگر دیکھیں تو 5 ملین سے زیادہ لوگ اس مرض کا شکار ہو چکے ہیں, کروڑوں کی تعداد میں لوگ بے روزگار ہوئے ہیں. جو لوگ بے روزگار ہوئے ہیں ان کا دکھ اس سے بھی بڑا ہے, اس سینس میں کہ جب کوئی باپ اپنے بچے کے لیے فوڈ, خوراک, اس کا بندوبست نہیں کر سکتا تو اس کا اندازہ لگانا شاید مشکل نہیں ہے کہ وہ کس تکلیف میں ہے یا پورا خاندان کتنی تکلیف میں ہے. پھر پاکستان کے اندر سب سے ایک ہولناک اور تکلیف دہ, انتہائی دردناک واقعہ جو پیش آیا جمعۃ الوداع کو, جس میں طیارہ حادثے میں بہت قیمتی جانیں ضائع ہوئیں, 100 سے زیادہ, اور اس نے پورے ملک میں ایک سوگ کی کیفیت جو ہے وہ طاری کر رکھی ہے. سو ان حالات میں عید کی خوشیاں تو لفظ شاید مناسب نہ ہو, لیکن چونکہ ایک مذہبی ریچول بھی ہے تو اس لیے ہم عید کے موقع پہ سب کے لیے دعائیں کرتے ہیں کہ یہ مشکل بھی جلدی چلے, اور جو لوگ براہ راست اس آزمائش کا شکار ہوئے ہیں ان کے لیے بھی قدرت بہتر کمپنسیشن کا بندوبست کرے. سو سب سے پہلے ہم عید کے ریفرنس میں ہی بات کر لیتے ہیں. ہمارے ساتھ محمد علی احسان صاحب موجود ہیں, لیفٹیننٹ کرنل ریڈ, اور اس کے علاوہ ڈیفینس سیکیورٹی انالسٹ ہیں, پولیٹیکل کمنٹیٹر ہیں. فیاض یاسین صاحب نے ہمیں جوائن کیا ہے, ڈائریکٹر اکاؤنٹیبلٹی لیب. دونوں مہمانوں کا بہت شکریہ. پرائمریلی ہم نے آپ سے بات کرنی ہے چینی بحران کے پس منظر میں, لیکن پہلے ہم بات کرتے ہیں اس اداس عید کے اوپر. سو کرنل محمد علی احسان صاحب, آپ اپنی فیلنگز, اپنے احساسات بیان کیجیے گا, یہ عید کس طرح مختلف ہے؟
اسد صاحب, ایک تو عید کے شروع ہونے سے پہلے ہی COVID-19 اور یہ ہم لوگ زیادہ تر سب گھروں میں مقیم اور سوشل ڈسٹینسنگ کی وجہ سے اپنی فیملیز کے ساتھ ہی گھروں میں زیادہ تر رہ رہے تھے. بٹ یہ تو ایک ڈسٹرکشن تھی, لیکن جو حادثہ ہوا ایئر بس کا, تو اس نے بہت زیادہ دکھ اور تکلیف کا سماں پیدا کر دیا. بیکاز دیکھیں, حادثات تو ہوتے رہتے ہیں ہمارے زندگی میں, وہ تو چلتے رہتے ہیں, لیکن حادثے کے بعد جو آپ کو سٹوریز سننے کو ملتی ہیں, وہ لوگ جو کوئی جا رہے تھے جہاں پہنچ نہیں سکے, وہ عزیز, وہ تو آپ بہت زیادہ ریلیٹ کرتے ہیں اس کو اپنی لائف کے ساتھ بھی.
بالکل,
انسان خود بھی اپنے آپ کو اس پوزیشن میں رکھتا ہے اور سوچتا ہے کہ زندگی کیسی ہے اور وہ کیسے ایک دم ایک مومنٹ کے اندر ختم ہو سکتی ہے. تو بہت سی یہ چیزیں ہماری ایگوز اور ہمارے بہت سی سیلفش ایٹیٹیوڈز اور ہم لوگوں کی بہت سی لڑائی اور آپس میں بہت سے اختلافات یہ ساری وہ چیزیں ہیں جو انسان کافی بھولا رہتا ہے, لیکن جب ایسا کچھ واقعہ ہوتا ہے تو پھر اس کو دوبارہ سے ریفلیکٹ کرتا ہے اس کے اوپر, اور سوچتا ہے وہ کہ انسان کے لیے زندگی اللہ تعالیٰ نے کیسی بنائی ہے.
کوئی شک نہیں کہ جو انڈیویجول اسٹوریز جب سامنے آتی ہیں تکلیف دہ, پھر بہرحال بھلے اس پینڈیمک کی وجہ سے ایک پہلے سے سوگوار ماحول تھا, لیکن عید کے قریب اگر ایسے واقعات ہو جائیں سو بندہ ان فیملیز کا دکھ محسوس کر سکتا ہے. فیاض یاسین صاحب, آپ کے احساسات اس عید پہ کیا ہیں؟
تھینک یو اسد صاحب, میں سیکنڈ کروں گا کرنل صاحب نے جو بات کی ہے. کرونا کی وجہ سے اوورال کنٹری کے اندر ایک سینس آف انسرٹینٹی تھی, آل دو وہ لوگ جو بڑے کمفرٹیبلی اپنے گھروں کے اندر جو ہیں وہ انہوں نے اپنے آپ کو کوارنٹین کیا ہوا تھا, فیوچر کے لیے ایک سینس آف انسرٹینٹی تھی کہ یہ کب تک چلے گا, سائیکالوجیکل ایشوز ہیں, پریشرز ہیں اس کے اندر, جب آپ یو نو بنج واچنگ آپ کر رہے ہوتے ہیں ٹی وی کے سامنے بیٹھ کے, اس کی اپنی ایک فرسٹریشن ہوتی ہے جو ڈیولپ ہو رہی ہوتی ہے, پھر ایک سینس آف ڈیپریویشن ہے اس دفعہ. آل دو آپ پوری کوشش کے باوجود جس طرح سے عید منائی جاتی تھی, اب پتہ نہیں نیشن قوم کے طور پہ ہمیں ہر چیز کو ایک کرائسس کے اندر بدلنے کے اندر شاید کچھ مزہ آتا ہے. عید کے اوپر پھر جو وہ جو دھنگا مشتی ہوئی ہے ایز یوزول اس نے ایڈ اپ کیا اس کے اوپر کہ پروبیبلی وہ جو اجتماعیت کی جو ایک فیلنگ ہوتی ہے نا وہ ہمارے شاید پولیٹیشنز یا نیشنلی ہم لوگ بڑا ایفرٹ کرتے ہیں کہ وہ کبھی بھی فیل نہ کی جا سکے ون وے اور دی ادر, ایونٹس کو اسپوائل کرنے کا ہمیں ایک بڑا بڑا ایکسپرٹیز ہے ہماری اس کے اوپر. تو وہ جو اوور آل فیلنگ ہے ایک ایک ایلیمنٹ آف ڈسکمفرٹ ہے, چاہے ایون ان لوگوں کے لیے جو گھروں میں بڑے کمفرٹ بیٹھے ہوئے جو کوشش کر رہے ہیں کہ دے وڈ فیل نارمل, وہ سینس آف نارملٹی آ نہیں رہی ہے. آئی تھنک دیٹ دیٹس اے پین پوائنٹ فار ایوری ون. آئی وڈ ٹوٹلی اگری جو کرنل صاحب نے بات کی ہے, بالکل یہی صورتحال ہے.
ایک اور بات کرنل صاحب, میں اس کو ذرا مذہبی پیرائے میں نہیں لیکن ایک سماجی زاویے سے آپ کی رائے لینا چاہوں گا, اور ظاہر ہے ہم کوئی اتنے بڑے دانشور بھی نہیں ہیں کہ ہم کوئی چیز انجیکٹ کرنا چاہتے, لیکن ایک خیال ہے وہ یہ تھا کہ جیسے ہم عید ہے ریچول ہے مذہبی طور پہ اس کو سیلیبریٹ کرنا ان دا سینس کہ نماز پڑھتا ہے رمضان کے بعد اللہ تعالیٰ کے حضور لوگ سر بسجود ہوتے ہیں اور شکر ادا کرتے ہیں کہ نیکیاں سمیٹنے کا موقع ملا اگر ہم مذہبی پیرائے میں اس کو دیکھیں, لیکن اگر ایسی قیامتیں ہوں پورا گلوب پورا کرہ ارض رنگ نسل مذہب کسی بھی تفریق کے بنا اس میں سٹرگل کر رہا ہو, تو یہ جو روایتی جملے ہوتے ہیں جیسے ہمارے دوست احباب کہتے ہیں جی عید کی خوشیاں مبارک, تو میرے ذہن میں تو فوراً سوال آتا ہے کہ کون سی خوشیاں, ان حالات میں کون سی خوشی ہے؟ مجھے میری یہ فیلنگ ہوتی ہے کہ اگر پڑوس میں یا اپنے گھر میں میت پڑی ہو تو ہم کیسے مبارکباد دے سکتے ہیں؟ تو کیا ہم اس کو تھوڑا سا اگر ٹوسٹ کر سکتے ہیں, تھوڑا سا اس کا رنگ بدل سکتے ہیں؟
اسد صاحب, میرے خیال میں ذاتی طور پہ تو ہم سب کی یہ کوشش ہوتی ہے, آئی تھنک ہم لوگوں کی جو ویلیوز جن پہ ہم کور ویلیوز جن پہ ہم بلیو کرتے ہیں, چاہے وہ ریلیجیس ہیں چاہے وہ ہماری سوشل ویلیوز ایسی ہیں, ساری ہم لوگوں کی جو براٹ اپ ہے, میرے خیال میں ہم لوگ سارے انڈیویجولی اور ایٹ دا لیول آف دا محلہ کمیونٹی ہم لوگ ضرور سوسائٹی کے لیول پہ بلیو کرتے ہیں چیزوں کو, لیکن میرا یہ خیال ہے کہ اب چینج جو ہے وچ از اے ویری ویری میجر چینج از بیکاز آف دا پریزنس آف دا میڈیا, اور میں اس پہ بہت ریفلیکٹ کرتا ہوں کہ ہم لوگوں کو جو دیکھنے کو ملتا ہے دیٹ از ویری امپورٹنٹ کہ وہ کیسا دیکھنے کو اور سننے کو ملتا ہے. مجھے ایک بہت بہت گریٹ ایک ڈس اپوائنٹمنٹ ہے فرام دا وے دیٹ ہمارا میڈیا جو ہے وہ چیزوں کو جس طریقے سے کور کرتا ہے, میرے خیال میں اس میں بہت گنجائش ہے, اور جو آپ جیسا جو آپ پوچھنا چاہ رہے ہیں وہ ایک ایسا میسج ہے جو کہ تھرو میڈیا بڑے اچھے طریقے سے ایٹ دا لیول آف دا نیشن جو ہے وہ سنایا جا سکتا ہے, سمجھایا جا سکتا ہے, بتایا جا سکتا ہے. لیکن اگر عید کے دن ہی آپ اگر آج کا ہی میڈیا میں آج کے آپ تھوڑے سے پروگرامز اگر میں نے جسٹ اسکین تھرو آئی واز لکنگ, تو مجھے لگا کہ ہماری میموری بڑی جلدی سے وی آر ویری انٹینس ان ہاؤ ہم انٹینس بڑے ہو جاتے ہیں دیکھ کے, اور پھر بڑی جلدی ہم واپس وی کم بیک ٹو دا نارمل. آئی ڈونٹ نو, اس میں آپٹیمزم کو بھی دیکھنا چاہیے, شاید آپ اتنے پیسیمسٹکلی نہیں دیکھیں تو شاید آپ کو یہ لگے کہ ٹھیک ہے دیر از اے ٹائم ٹو گو, لیکن نہیں, میرے خیال میں آپ جو کہنا چاہ رہے ہیں کہ ایسا جب حادثہ ہو یا کچھ ہو تو وہ ریفلیکٹیو ہونا چاہیے, ایک نیشنل سوچ کے طور پہ سامنے آنا چاہیے, اینڈ وہ میڈیا کے تھرو ہی آتی ہے ان دی وے,
اور وہ انفارچونیٹلی نہیں آ رہی ہے,
پروگرام آن دی ہول ورلڈ واچز دیٹ. جی جی
جی. فیاض یاسین صاحب, آپ کا مشاہدہ کیسا رہا, جو چیز ریفلیکٹ ہونی چاہیے وہ ہوئی, یا ایک جیسے بس ہم نے ایک سیٹ پیٹرن بنا لیے ہیں میڈیا کوریجز کے کہ عید کے دن ہم نے کیا پہننا ہے, کیسے بات کرنی ہے, کس طرح کی پروگرامنگ ہونی ہے, وہی تھا ایز یوزل, کچھ تبدیل نہیں تھا؟
असद साहब, वो एक कॉरपोरेट टर्म है, कहते हैं इमोशनल इंटेलिजेंस जिसको कहते हैं। मेरा ख्याल है सोसाइटी एज ए होल हमें शायद ट्रेन नहीं किया गया कि ऐसे मौकों के ऊपर रिएक्ट कैसे करना है, रिस्पॉन्ड कैसे करना है। तो इज्तमाही तौर पे ना हम एक बड़ा लॉस ऑफ एट द स्टेट ऑफ लॉस ऑफ वर्ड्स होते हैं, हमारे पास अल्फाज नहीं होते और हमारे पास शायद उसको एक्सप्रेस करने का तरीकाकार भी नहीं होता। फिर हम चूंकि दानश्वरों की तरफ से की तरफ देख रहे होते हैं या सो कॉल्ड मीडिया की तरफ देख रहे होते हैं, आपने बड़ी अच्छी बात की है कि वो टेम्पलेट्स को फॉलो कर रहे होते हैं, पैटर्न्स को फॉलो कर रहे होते हैं जो पता नहीं कितने सालों की मेहनत से उन्होंने सेट किए हुए हैं। अनफॉर्चुनेटली प्रोबेबली जो कंटेंट क्रिएटर्स हैं वो भी दे हैव लॉस्ट देयर डेप्थ, वो डेप्थ नहीं है, और जब डेप्थ नहीं होती तो फिर वो रन ऑफ द मिल काइंड ऑफ कंटेंट भी जा रहा होता है, वो ईद की खुशियों में शरीक भी, आई डोंट नो कौन सी खुशियों के अंदर वो शरीक कर रहे होते हैं, बट वो कर रहे होते हैं, और वो एक कंफ्यूज्ड सी एनवायरनमेंट बन जाती है। कुछ लोग जैसे आपने कहा जो फील करते हैं दर्द को, अपने को भी दूसरों को भी, वो उनको लग रहा होता है कि यार शायद हम किसी गलत जगह पे हैं, इधर वी आर लेफ्ट आउट, या हम शायद कनेक्ट नहीं हो पा रहे। और जो टीवी के ऊपर जो सेट किया जा रहा होता है वो एक बड़ा एक हॉलो से जज्बात की अक्कासी की जा रही होती है। मुल्क के अंदर रोजगार नहीं है, आपने जैसे बात की, लोग अपने घरों को वापस नहीं जा पा रहे, पब्लिक ट्रांसपोर्टेशन के जो SOPs फॉलो नहीं हो रहे या बाकी इश्यूज की वजह से, और उसके ऊपर हम ईद की खुशियों की मुबारकबाद देने के ऊपर भी तुले हुए। तो आई थिंक ये तो बड़ा कोई इमोशनल इंटेलिजेंस की बड़ी बड़ी कमी है इस मुल्क के अंदर।
ये मैं इस टर्म के ऊपर जरूर चाहूंगा कि मोहम्मद अली हसन साहब बड़ी खूबसूरत उन्होंने बात की, फयाज यासीन ने, इमोशनल इंटेलिजेंस। सो इसका भी एक इज्तमाही तासर अगर उभरता सोसाइटी से, और आपने बिल्कुल दुरुस्त कहा मीडिया उसका एक रिफ्लेक्शन है, लेकिन जो पॉलिसी लाइंस या गाइडलाइंस या जो इस तरह इस इंटेलिजेंस को जो चीज़ें प्रमोट कर सकती हैं, फ़रोग दे सकती हैं, वो तो क़यादत से आनी चाहिए। क्या ख्याल है आपका? अगर एक मैसेज सादगी का इसी तरह प्रेजिडेंट ऑफिस से आ जाता, प्राइम मिनिस्टर ऑफिस से आ जाता, अपोजिशन ऑफिस के ऑफिस से आ जाता, तो वो ज़्यादा बेहतर ना होता?
असद साहब, मेरे ख्याल से क़यादत जो है ना इन द पीरियड दैट वी आर लिविंग, जिसमें हम लोग अब रह रहे हैं, क़यादत इज इन लॉट ऑफ ट्रबल। मतलब गवर्नेंस मेरे ख्याल में बहुत, इट इज बिकम अ वेरी डिफिकल्ट थिंग टू गवर्न, और लीडरशिप तो मैं तो इनको कई दफा मैं बैठ के सोचता हूँ और मैं देखता हूँ कि बड़ा मुश्किल है टू बी एबल टू, देखें अकेला क़यादत एज ए लीडर, आप यस बिल्कुल ठीक कह रहे हैं कि प्रेसिडेंट की तरफ से आई भी होगी, आई डेंट फॉलो इट, आई एम श्योर प्रेसिडेंट ने कोई ना कोई हमेशा मैसेज देते हैं, कोई अच्छा ही मैसेज दिया होगा, और सादगी का मैसेज तो मेरे ख्याल में इमरान खान साहब का मैंने कल सुना था कि इस दफा ईद को हमें डिफरेंट तरीके से बनाना चाहिए, कुछ ऐसी उन्होंने बात की जो कि वेरी बहुत रेलिवेंट और ठीक बात थी। बट अब क्योंकि देखें देर आर नॉट बिग वॉर्स दैट वी आर फाइटिंग इवन फ्रॉम द पॉइंट ऑफ व्यू ऑफ मिलिट्री जनरल्स मेकिंग देयर नेम्स, वो कुछ ऐसा करके दिखा दें जिनसे उनका नाम बने, there are not big things happening, इस तरह की के जो पहले उसमें होती थी। अब लीडरशिप जो डिसेंट्रलाइज एट वेरियस टीयर्स है उसके ऊपर कंट्रोल भी जो है इन द वे मैन, शायद मेरी सोच कुछ और है, मेरी वैल्यूज जो है जिनमें मैं बिलीव करता हूँ, कोर वैल्यूज डेमोक्रेटिकली या किस तरीके से, शायद वो बहुत ऐसी हैं, मैं चाहता हूँ कि सब में हो, मेरी टीम में नीचे तक एट वेरियस टीयर्स, बट मेरा कंट्रोल उनके ऊपर होना इज द रियल चैलेंज। वो चैलेंज बिकॉज ऑफ द वे दैट वी आर लिविंग आवर लाइव्स इन एन इंफॉर्मेशन एज दैट इन व्हिच द इंस्टेंटेनियस ट्रांसफर है, टेक्नोलॉजी का इतना यूज है कि आप बाय द टाइम दैट यू आर अवेयर ऑफ समथिंग इज हैपनिंग व्हिच इज इट ऑलरेडी कॉन्स्टिट्यूट्स इनटू अ बिग बिग प्रॉब्लम दैट यू हैव टू हैंडल। तो इश्यूज हैं लीडरशिप के तो बहुत हैं।
सही, हमारे साथ रहिएगा, थैंक यू सो मच इस सेगमेंट में आप दोनों ने पार्टिसिपेट किया। एक हम ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे तो बात करेंगे चीनी स्कैंडल और चीनी बहरान के पस मंजर में आने वाली रिपोर्ट, और उसकी बाजगश्त बहुत देर तक सुनाई देती रहेगी, कैसे कैसे इम्प्लीकेट करेगी, एक ब्रेक के बाद उस पर बात करते हैं।
जब रेडियो हो दूर और खबरें हो अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है।
इस पते को याद रखिए www.urduvoa.com।
ये वॉइस ऑफ अमेरिका है, मैं हूँ असद हसन और प्रोग्राम के इस हिस्से में हम बात करेंगे चीनी बोरान स्कैंडल के पस मंजर में कि ये रिपोर्ट इसकी बाजगश्त ऐसा नहीं कि ये रिपोर्ट सामने आ गई और थम जाएगी, लगता ये है कि ये मामला बहुत दूर तक जाएगा। पाकिस्तान में कम हुआ है लेकिन ये देखने को मिल रहा है कि पॉलिटिकल लीडरशिप और इस वक्त हुकूमत के इत्तेहादी उनका नाम इस रिपोर्ट के अंदर आना कि वो इससे नाजायज़ फ़ायदा उठाने वालों में शामिल थे और बड़ा इसकी इम्प्लिकेशंस बताए जा रही हैं हुकूमत के लिए भी और पॉलिटिकल लीडरशिप के लिए, सियासी अशराफिया के लिए भी। लेकिन क्या पाकिस्तान के अंदर ऐसी हिस्ट्री मौजूद है कि जिसमें पॉलिटिकल एलीट करप्शन, बदनवानी और इन बेसिस के ऊपर वो अकाउंटेबल ठहराई गई हो और उनको सजाएं भी हुई हों? क्या निज़ाम, क्या सिस्टम उनको सजाएं दे सकता है अगर वो प्रूवन गिल्टी? अभी तो खैर ये रिपोर्ट है, वंसा एक तरफ की रिपोर्ट है, लेकिन जब ये मामला अदालतों में जाएगा कितना स्विफ्टली आगे बढ़ सकता है, हकूमत में क्या दबाव होगा बाहसियत प्राइम मिनिस्टर इमरान खान के, जिनकी इलेक्शन पूरी कैंपेन भी करप्शन के खिलाफ नारों के ऊपर बेस करती है, वो किस मजबूती के साथ इस कमिटमेंट के ऊपर खड़े रहेंगे? ये रिपोर्ट इस ड्राइव को कितना सपोर्ट करती है और ये रिपोर्ट इस हुकूमत को कितना कमज़ोर करती है, इसका एनालिसिस लेते हैं। कर्नल मोहम्मद अली एहसान साहब हमारे साथ मौजूद हैं, एजुकेशनिस्ट हैं, कॉलमिस्ट हैं, पॉलिटिकल कमेंटेटर हैं। फैयाज़ यासीन साहब ने हमें ज्वाइन कर रखा है, डायरेक्टर अकाउंटेबिलिटी लैब। दोनों मेहमानों का बहुत शुक्रिया और खैर मकदम। मोहम्मद अली एहसान साहब, आपने इसके ऊपर एक आर्टिकल भी लिखा है, आपने दुनिया की दीगर कुछ आदतों के और बड़े वाक़ात के हवाले भी दिए हैं, पॉलिटिकल एलीट उनके लिए कुछ स्पेसेस जो निकल आते हैं आपने वो भी मेंशन किए हैं। चीनी बोरान स्कैंडल की इम्प्लिकेशंस आप पाकिस्तान के अंदर क्या देखते हैं?
असद अब इट इज मेरे ख्याल में ऑलमोस्ट पहली दफा है जो मैं इस बात को बहुत कोट करता हूं कि हमारे पाकिस्तान में अनफॉर्चुनेटली देयर इज नथिंग दैट एवर गेट्स डिसाइडेड। लगता ऐसा है कि आप कोई भी इवेंट्स उठा लें तो वो कभी किसी कंक्लूजन पे नहीं पहुंचते। ये एक डायलेमा ऐसा है विच इज वेरी अनफॉर्चुनेट। लेकिन एज एन इंडिपेंडेंट एनालिस्ट मैं जो इसको देखता हूँ, मैंने रिपोर्ट पढ़ी नहीं है तो दैट इज समथिंग दैट आई वुड ऑनेस्टली लाइक टू शेयर। मैंने इसको एकेडमिकली मैं इसको देखता हूँ तो मैं देखता हूँ कि ये बहुत अच्छी बात है कि कोई भी क्राइसिस हो, कोई भी इस तरह का प्रॉब्लम हो तो उसके ऊपर इंक्वायरी की जाए इंडिपेंडेंटली, ट्रांसपेरेंट, तो वो पब्लिक भी कर दी जाए। जिसकी जिसमें जैसा कि इसके केस में है कि ऑब्वियसली द गवर्नमेंट सिटिंग गवर्नमेंट इज इन्वॉल्व इन द वे दैट द सिचुएशन हैज बीन हैंडल्ड, वो भी सामने आया है। लेकिन मोर इम्पोर्टेंटली देखें, सबसे जो मैंने आज के कॉलम में भी लिखा और जिसमें मैंने जिक्र किया, मैंने पॉलिटिकल एलीट्स का जिक्र किया कि दे कंटिन्यू टू फेल अपवर्ड्स, वो ऊपर की तरफ जाते रहते हैं। व्हाई? बिकॉज अगर वो बेशक फेल भी करते हैं, अपने रिस्पॉन्सिबिलिटीज में फेल करते हैं, फिर भी वो आगे जाते हैं, उसके फिर लॉन्ग टर्म कॉन्सिक्वेंसेज होते हैं जो हमारी तरह के मुल्क ने भुगते भी हैं कि जिसमें कि ऐसी लीडरशिप विच इज नॉट बीन एबल टू डिलीवर, उनको जब अकाउंटेबल नहीं किया गया तो वो परसिस्ट करती रही, जिसकी वजह से हमने बहुत प्रॉब्लम्स फेस की। इमरान खान की गवर्नमेंट ने बड़ा अच्छा डिसीजन लिए, यस इसके रिपरकशंस होंगे, देयर इज अ स्लिपरी स्लोप ऑफ अकाउंटेबिलिटी है, इसके ऊपर क्या हो सकता है आगे वो तो वक्त बताएगा। लेकिन मेरा ये ख्याल है कि ना सिर्फ वो लोग जो सारे इन्वॉल्व रहे हैं बिग टाइम इन मेकिंग लॉट ऑफ मनी थ्रू वट एवर हैज हैपेंड इन दिस, जो कि जिनका बहुत सी पोलिटिकल पार्टी से ताल्लुक है, देखें हमारे सारे पॉलिटिक्स को कंट्रोल करने वाले, ड्राइव करने वाले, इसको लेके चलने वाले सारे दीज शुगर बैरन जी हैं, ये जो लॉर्ड्स हैं शुगर मिल्स के, चाहे पीपल्स पार्टी के उठा लें आप या PMLN के उठा लें या PETI के आप जहांगीर तरीन साहब को देख लें, तो ये तो एक बहुत बड़ा एक ऐसा मैं कहूँगा मार्का एक हो गया है कि अब इससे पीछे हटने की गुंजाइश नहीं है, सिर्फ आप आगे ही जा सकते हैं। इसके लिए कौन कॉस्ट पे करता है? बिकॉज वेन एवर देर इज अकाउंटेबिलिटी कॉस्ट हैज टू बी पेड। तो ये बड़ी अच्छी एक रिवायत है जो कि चल पड़ी है और जो कि कंटिन्यू होनी चाहिए और आगे इसके अच्छे ही मुझे तो असरात दिखते हैं कि बेहतरी होगा मुल्क के लिए।
फैयाज़ यासीन साहब, डायरेक्टर अकाउंटेबिलिटी लैब, चीनी बुहरान के ऊपर आपका तजिया, इमरान खान उनकी ड्राइव उसको सपोर्ट करती है ये रिपोर्ट या नुकसान भी पहुंचा सकती है उनके इस पॉलिटिकल कहना चाहिए कि जिस वक्त एक कमजोर सहारों के ऊपर खड़ी हकूमत को, इस मखलूत सेटअप को?
अच्छा साहब देखिए, रिपोर्ट का इटसेल्फ, रिपोर्ट का जो बाहर आना पब्लिश होना मेरा ख्याल है ये बहुत बड़ा एक्ट है इमरान खान की गवर्नमेंट का। पिछले डेढ़ दो साल में जिन्होंने جو جس طرح سے انہوں نے کچھ ڈیسیژنس کے اوپر کی ڈیسیژنس کے اوپر بیک ٹریک کیا گیا ہے, امید نہیں تھی کہ اس کو پبلک کیا جائے گا, انہوں نے کیا ہے. اٹس اے ویری بریو ڈیسیژن فار اے گورنمنٹ جو اتنی ویک ہوتی ہے, پوری اس کے پاس میجورٹی نہیں ہوتی اس طرح سے, لیکن آئی تھنک دیٹس دی اینڈ آف اٹ. میرے خیال سے, میری یہ ذاتی رائے ہے, میرا نہیں خیال کہ اس کے بعد ہم کہیں بھی پہنچ سکیں گے. یہ جو جن لوگوں کے نام ہیں اس کے اندر, وہ ان لوگوں کی میکنگ کے اندر بہت بڑے اسٹیک ہولڈرز کے نام ہیں اس کے اندر, پولیٹیکل ایلیٹ سے ہٹ کے اسی طرح کی ایلیٹ بھی انوالو ہے. اور جب ایک اکراس دا بورڈ قسم کا اکاؤنٹیبلٹی کا پروسیس شروع ہوتا ہے تو ان اسٹیک ہولڈرز سب سے پہلے سانس پھولتی ہے, آئی وڈ سے. اور وہ بجائے اس ایسی چیزوں کو منطقی انجام تک پہنچانے کے, ان کا پہلا ایفرٹ جو ہوتا ہے وہ صلح صفائی کا ہوتا ہے, ریگارڈ لیس آف دا فیکٹ کے کرائمس کے اندر صلح صفائی نہیں ہوتی, ذاتی رنجشوں کے اندر صلح صفائی ہوتی ہے. تو سچ فورسز ول بی ایٹ پلے ویری سون, آئی کین اینٹیسپیٹ اٹ. میرا اگین میری ذاتی رائے ہے, میرا نہیں خیال کہ ہم یہاں سے کہیں پہ بھی جا سکتے ہیں. اب آپ یہ دیکھیں, فار ایگزامپل, بڑی چھوٹی سی اس کا ریلیونٹ پہلو ہے, شہباز شریف صاحب کی ذاتی شوگر ملوں کا اس کے اندر نام لیا گیا ہے, لیکن اس کی جو کلیریفیکیشن آئی ہے, مریم اورنگزیب صاحبہ جو کہ پارٹی کی اسپوکس پرسن ہے, انہوں نے کانفرنس کر کے اس کی صفائی پیش کی ہے. اب یہ دیکھیں کہ پارٹی جو ہے انڈیویجل کے اسکینڈل کی اونرشپ لے چکی ہے, ایک مافیا کی طرح جیسے کام کیا جاتا ہے. سملرلی ود ان پی ٹی آئی ایلیمنٹ جو پرو جہانگیر ترین جو ایلیمنٹس ہیں, وہ اس کو جب آپ کسی کو بھی سزا نہیں دینا چاہ رہے ہوتے نا, تو ایک جرم جو ہے وہ آپ کو بہت سارے لوگوں کے اوپر ڈسٹریبیوٹ کر دیتے ہیں, جی فلانا بھی انوالو ہے, فلانا بھی انوالو ہے, تو وہ انگیجمنٹ انوالومنٹ والا پروسیس آلریڈی اسٹارٹ ہو چکا ہے. اور یہ آپ کہاں لے کے جاتا ہے کرنل صاحب, آپ مجھ سے بہتر سمجھتے ہیں کہ اس کا مقصد یہی ہوتا ہے کہ لوگوں کو کنفیوز کیا جا سکے. اس کا مقصد یہی ہوتا ہے کہ ایک جو فوجداری مقدمہ ہے, ایک جو کرائم ہے, اس کو آپ ایک سیاسی رنگ دے دیں. سیاسی رنگ کے اندر ظاہر ہے پھر وہ پولیٹیکل اینگل کے اندر کوئی بھی چیز کسی بھی سرے نہیں لگتی, کنفیوژن کے اندر ہر چیز پھر دب جاتی ہے. اور میرا خیال ہے اس کیس کے اندر بھی ایٹ دی اینڈ آف دا ڈے جو ہوگا وہ یہی ہوگا.
کرنل صاحب, ابھی ہم تھوڑی دیر پہلے ہم بات کر رہے تھے ایموشنل انٹیلیجنس کی, تو یہ جو پولیٹیشین ہیں یہ کافی سمجھدار ہیں پولیٹیکل فورسز, ان کو پتا ہے کہ یہ بزنس کے معاملات کی جب بات ہوتی ہے تو کس کو یہاں پہ آ کے گفتگو کرنی چاہیے ہے. اگر میں لیٹس سے کہ اگر ہم صرف شریف فیملی کا حوالہ چکے دیا ہے, میاں نواز شریف صاحب کی بیماری ہو تو معلوم ہے کہ کون سا ڈاکٹر کس لمحے پہ بات کرے گا, لیکن یہاں پہ ہر چیز, لیکن جب بیماری بھی پولیٹیسائز ہونی ہو تو پھر اس میں بھی پولیٹیشین اور پارٹی کے اسپوکس پرسن آ جاتے ہیں, کرپشن کے الیگیشن میں بھی اسپوکس پرسن آ جاتے ہیں, اسی طرح جیسے فیاض صاحب نے کہا پی ٹی آئی کے بھی لوگ جہانگیر ترین گروپ کو سپورٹ کرنے کے لیے آ جائیں گے, چودھریز کو بھی آ جائیں گے, تو یہ تو کسی نتیجے پہ پھر بات نہیں پہنچ پاتی ہے عام طور پہ, دیکھا بھی یہی گیا ہے. آپ کی امید کیوں کریں کہ یہ کیس نسبتاً یا مختلف نتائج کا حامل ہو سکتا ہے؟
اسد صاحب, ابھی تک پہلے میں یہ کہوں گا کہ ابسولوٹلی اگری ود دی انالیسز آف فیاض صاحب, مجھے اچھا لگا سن کے جس طرح کی سے انہوں نے بڑا ریئلسٹکلی ایک چیز کو بیان کیا ہے. بٹ میری پوزیشن اس پہ یہ ہے کہ ابھی تک جو کچھ عمران خان کی گورنمنٹ کرتی رہی ہے, پی ٹی آئی گورنمنٹ ہمیں بتاتی رہی ہے, اس سے پہلے آنے سے پہلے جو کہتی رہی, اٹ واز آل ان دی کانٹیکسٹ آف ڈیزائربلٹی, کہ کیا ڈیزائر ہم سب کی امیدوں پہ چل رہا تھا. اب ہم اس دو سال کے بعد میرے خیال میں کیا پوسیبل ہو سکتا ہے یا نہیں ہو سکتا, ہم اس سٹیج پہ پہنچ چکے ہیں. لوگوں کے اندر نا بہت زیادہ ان ایزینیس ہے, آئی تھنک ہے اکیڈیمیا کے اندر بھی, پڑھے لکھے لوگوں کے اندر بھی اور عام آدمی کے اندر بھی, کہ یہ ساری جو کمٹمنٹس ہیں یہ واٹ از دیئر فار ہم ٹو شو ٹو اس, کیا دکھا کیا سکتے ہیں, آپ کب دکھائیں گے, دکھا بھی سکیں گے یا نہیں دکھا سکیں گے. دیکھیں عام آدمی جو ہے وہ جو میں نے کور بلیفز کی بات کی تھی عمران خان کی شخصیت کے ساتھ اور ان کے بلیفز کے ساتھ ضرور جڑا ہوا, اینڈ جو ان کی آؤٹ لک ہے لائف کے بارے میں, اٹ از کوائٹ ڈیفرنٹ فرام دی نارمل پولیٹیشین.
ٹھیک ہے, آپ ذرا پالیٹکس پہ آپ کا ایک پولیٹیکل انالیسس بھی لیتے ہیں, یہ بتائیے کہ جو آپ بات عمران خان کی, سوری آپ کمپلیٹ کیجئے پھر میں سوال فریز کرتا ہوں. جی
جی, میں یہ کہنا چاہ رہا تھا کہ ہی از اے لائن ڈرار. آپ کو پالیٹکس میں ہمیشہ, میں نے بھی یہ سنا اور آپ نے بھی سنا ہوگا, اٹ از آل اباؤٹ کمپرومائز, اٹ از آل اباؤٹ بلڈنگ کنسنسس. عمران خان از اے لائن ڈرار, وہ لائنیں کھینچتے ہیں, اور لائنیں جو کھینچنے والے ہوتے ہیں وہ کئی چیزوں کو نان نیگیشیبل سمجھتے ہیں, وہ سمجھتے ہیں کہ ان پہ نہیں ہو سکتی. میں نے مجھے تو خیال ہے, مجھے نہیں پتا زیادہ, لیکن جہانگیر ترین صاحب کے ساتھ ان کے اچھے بڑے تعلقات رہے ہیں, فار ہم ٹو بی ایبل ٹو برنگ دس اپ لائک دس. Yes, فیاض صاحب جو کہہ رہے ہیں کہ یہ کنفیوژن کریٹ ہو کے سیاسی معاملہ بن گیا ہے, میرے لیے اٹ از ریئلی کم اپ on the surface, it is no more subsurface, नीचे नहीं है आप, अब ये किसी किनारे लगना पड़ेगा इसको. Similarly, जितने केसेस हैं असद साहब, ये कुछ अपना रंग दिखाएंगे. अगर लोगों को यही समझ आने लगी कि ये सब कुछ जो कुछ हो रहा है, इट इज बिकॉज ऑफ लाइक पुलिंग सम स्ट्रिंग्स, कुछ ले कुछ दे के चक्कर में चल रहे हैं, पीपल आर नो मोर गोइंग टू सपोर्ट इमरान खान एंड हिज गवर्नमेंट. आई एम वेरी क्लियर इन दिस, ये अब जो टाइम है इस पे उनको जो क्लियर पोजिशन उन्होंने ली हुई है और जो लाइन्स ड्रॉ की हुई है, दीज रेड लाइन्स मस्ट नाउ bring out some results.
सही. अब अगर इसी पॉलिटिकल एंगल के ऊपर बात करें, मैं आपसे ये भी जानना चाहूँगा कि जो कॉन्फिडेंस इमरान खान के फेस के ऊपर नज़र आता है, एतमाद नज़र आता है, उसकी वजह क्या है? क्योंकि जब आप नंबर गेम्स के ऊपर जाएं, तो एक बहुत ही फ्रेजाइल सी और बहुत ही कमज़ोर सी हुकूमत है. सो इस एतमाद के पीछे आपको लगता है कि पूरी यानी एस्टेब्लिशमेंट उनके साथ खड़ी है कि कुछ नहीं होगा, एक फेयर ट्रायल की तरफ आगे बढ़ना चाहिए, अकाउंटेबिलिटी की तरफ आगे बढ़ना चाहिए, भले कोई भी कीमत देनी पड़े? क्या वो ये सोच के, ये वैसे कॉन्फिडेंस की एक वजह ये भी हो सकती है कि उन्होंने तय कर लिया हो कि कुछ भी हो जाए, हुकूमत भी जाती है तो चली जाए? अब देखे ना, यहाँ पे गुजरात के चौधरीज अगर अपने लोग निकाल लेते हैं, पंजाब गवर्नमेंट का रहना मुश्किल हो जाता है, वफाकी हुकूमत का रहना मुश्किल हो जाता है, जहांगीर तरीन का जहाज अगर मुतहरक हो जाता है. सो इमरान खान के कॉन्फिडेंस की वजह क्या है? क्या उनके इस कॉन्फिडेंस में पूरी इवन मिलिट्री एस्टेब्लिशमेंट की भी कोई हिमायत है उनके पीछे?
मेरा ख्याल है, देखें जी, एक्सटर्नल देयर आर बोथ द थिंग्स, इंटरनल भी हमारे हालात हैं और एक्सटर्नल भी हैं. एंड आप मुझसे इस चीज पे एग्री करेंगे, द सेंटर ऑफ पावर इन पाकिस्तान कंटिन्यूज टू रिमेन विद द मिलिट्री.
जी,
इसमें तो हमें किसी को डाउट नहीं है. इट इज नॉट बिकॉज मिलिट्री इज लाइक डिक्टेटिंग थिंग्स इन अ वे दैट के वो कर रही है,
स्टेक्स है उसके, स्टेक
या तो आप पॉलिसी जो है पॉलिसी को लेकर चलती है बहुत, इसलिए कि बहुत सी चीजें ऐसी हैं जो कि हमारी मिलिट्री सिचुएशंस ऐसी हैं जिसको उसको कंट्रोल करना पड़ता है. यस, मेरा ख्याल है कि जो आपने साइड लाइन पे बात की है ऑफ द सपोर्ट ऑफ द अलाइंस, पॉलिटिकल अलाइंस, आई थिंक उनको भी इस तरीके से मैनेज करना दैट दे शुड रियलाइज के वी कैन नॉट अफोर्ड अ पॉलिटिकल इंस्टेबिलिटी एट दिस टाइम इन द कंट्री. एंड ऑफ द डे मेरे ख्याल में विद ऑल देयर डिफरेंसेस, जब भी आपने भी देखा और मैंने भी देखा पास्ट में, वी आर एबल टू सस्टेन अ सिचुएशन इन विच द एनिमीज अक्रॉस द बॉर्डर वो बेनिफिट ना ले सकें इन इन ऐसी सिचुएशन का जो पाकिस्तान में हमारे लिए एक डिफिकल्ट सिचुएशन बने. आई थिंक इसमें रोल पूरी एस्टेब्लिशमेंट का भी आ जाता है और इमरान खान जो कॉन्फिडेंस ड्रॉ करते हैं, आई थिंक जनरली एज अ पर्सन लॉट ऑफ पीपल बिलीव इन हिम. उन्होंने लूज की है पॉपुलैरिटी ऑब्वियसली, दो साल में वो रिजल्ट्स नहीं आ सके. मेरी तरह का या आपकी तरह का आदमी शायद समझ सकता है कि दीज रिजल्ट्स मे बी विल बी विजिबल इवन व्हेन ही मे बी नो मोर देयर. टाइम लग जाएगा चीजों को ठीक होके आने का, इस वक्त में जो ठीक की जाएगी. बट एक आम आदमी को बहुत ज्यादा कंसर्न इस चीज से है कि उसकी लाइफ में मीनिंगफुल डिफरेंसेस डिफरेंस कब पड़ेगा, व्हेन विल बी दिस चेंज जो थोड़ा सा उसको मौका मिलेगा टू कम इन द मेन स्ट्रीम, कुछ मिडिल क्लास हमारी कुछ बेहतर हो जाएगी, चीजें कुछ ठीक हो जाएंगी.
फयाज यासीन साहब, आपके ख्याल में प्राइम मिनिस्टर के इस एतमाद की वजह कमजोर नंबर्स के बावजूद?
देखिए, मैं इमरान खान साहब को ज़ाती हैसियत में तो नहीं जानता, जितना मैंने उनके बारे में पढ़ा है, आई हैव बीन अ ह्यूज फैन ऑफ हिम. मेरा ख्याल है एतमाद वैसे ही उनकी शख्सियत का एक हिस्सा है, ये एक ज़ाती ट्रेट है एज कम्पेयर टू के वो पॉलिटिकल सपोर्ट या उनको मिलिट्री की तरफ से कुछ सपोर्ट ऑफर की गई हो. मैं बिल्कुल अग्री करूंगा कर्नल साहब के अंदर कि एट द एंड ऑफ द डे इस मुल्क के अंदर अगर कोई पॉलिटिकली एडमिनिस्ट्रेटिवली अदरवाइज कोई स्टेबलाइजिंग फोर्स है तो वो मिलिट्री है. मिलिट्री डेफिनेटली जस्ट लाइक एवरी अदर पाकिस्तानी वो शायद चाहेगी कि ये मेस जो है करप्शन वाला इस मुल्क से खत्म हो, लेकिन उनको उसकी कॉस्ट देखनी पड़ेगी कि कॉस्ट क्या है. और इस सिचुएशन के अंदर अगर उसकी कॉस्ट जो है वो एक पॉलिटिकल इंस्टेबिलिटी आती है तो आई डोंट थिंक कि वो उसकी उस प्रोसेस की जो है वो उसको सपोर्ट करेंगे या उसकी ओनरशिप लेंगे. दैट इज वन. सेकेंडली میرا خیال ہے کہ عمران صاحب کے ساتھ جو توقعات تھی وہ بڑی ہولسٹک قسم کے ریفارمز کی تھی. دیکھیں ریولوشن کے ہمیشہ سے انہوں نے ڈاؤٹ کیا ہے, اس کی بات کی ہے. کرنل صاحب جیسے لوگ, آپ جیسے لوگ جو ان چیزوں کی جسٹ کو سمجھتے ہیں, چینج کبھی بھی ریولوشنری نہیں ہوتا, اٹس ریولوشنری پروسیس. عمران خان صاحب نے بڑا ایک اچھا ٹرینڈ شروع کیا تھا کہ جب اپنے وہ جلسے کرتے تھے تو انہوں نے لوگوں کو ایجوکیٹ کرنا شروع کیا تھا. باقاعدہ ڈیٹیلڈ پریزنٹیشن دی جاتی تھی, قرضوں میں ہم کہاں کھڑے ہیں, فوڈ سیکورٹی کے اندر ہم کہاں کھڑے ہیں, پیٹرول کی قیمتوں کے بارے میں کیا. آئی تھنک ایک جو چیز وہ کر سکتے تھے جو نہیں کیا انہوں نے, وہ جو ایک ایجوکیشن کا ایلیمنٹ تھا نا, وہ ان کو کنٹینیو رکھنا چاہیے تھا. اور ویک گورنمنٹ کے ساتھ اگر ان کو مشکل فیصلے لینے پڑے, جو کہ میرا خیال ہے کسی کو بھی لینے پڑتے, ان کو لوگوں کو بڑا فیئرلی, بڑا اوپنلی ان کو بتانا چاہیے تھا کہ سچویشن یہ ہے, دس از دا ریزن وائی وی آر ٹیکنگ دیز ڈیسیژنس, تو شاید وہ کچھ کریڈیبلٹی رہ پاتی. ابھی میرا خیال ہے جب وہ پاپولر سپورٹ کو لوز کر چکے ہیں, اگر گورنمنٹ کو لات مارنی تھی تو شاید آج سے سال ڈیڑھ سال پہلے واز دا بیسٹ ٹائم. اب وہ میرا خیال ہے 100 جوتے اور 100 پیاز دونوں والی سچویشن ہے کہ آپ تب بریو بننے کی کوشش کر رہے ہیں جب آپ کے پاس آپ اپنا اسلحہ جو ہے وچ از پولیٹیکل کریڈیبلٹی, وہ امنگ لارج نمبر آف میسز آپ اس کو ختم کر چکے ہیں, فنش کر چکے ہیں. تو سونر اور لیٹر جیسے خان صاحب کو بڑے مطلبی قسم کے, and I'm sorry if I'm using that word, سرکلز کی جانب سے وہ ان کو کیو ان کرنے کی جو ایڈوائز آ جاتی وہ اس دفعہ بھی آئے گی. وہ ان کو کہے گی کہ چھڈو خان صاحب, آپ کن لڑائیوں میں پڑ رہے ہیں, لیو ٹو فائٹ فار اندر ڈے, آپ کچھ اور کر لیجیے گا. آئی تھنک خان صاحب از ویری ایپٹلی بائنگ ان ٹو دیٹ آئیڈیا, ہی از ٹرائنگ ٹو لیو ٹو فائٹ فار اندر ڈے. وہ آج کی لڑائی کو پٹ آف کرنا چاہ رہے ہیں کل کے لیے. کل میرا نہیں خیال کہ یہ جو قوم ہے ان کی ایج کے بھی ایشوز ہیں, پولیٹیکل کلاس ساری کی ساری پاکستان میں ایجڈ ہو رہی ہے, ان کو اس گورنمنٹ کے بعد کوئی ایسا چانس نہیں ملنے والا, اور خودکشی کرنے کا یہ بالکل ان کے پاس یہ رائٹ وقت نہیں ہے. ان کو اگین دی اونلی آپشن از ٹو بیٹ آن ریفارمز, لیجسلیشن سے شروع کریں, جو لکوناز ہیں لیجسلیشن کے اندر, سسٹمیٹک جو خرابیاں ہیں, جو ریفارمز ہیں, پولیس اینڈ ہیلتھ اینڈ ایجوکیشن بہت کروشل ڈپارٹمنٹ ہے, شاید ان سے اسٹارٹ کریں. یہ جو چھکے ہیں نا, یہ میچ اب چھکوں سے نہیں کھیلا جا سکتا, یہ دس از ویری کلیئر.
بہت شکریہ فیاض یاسین صاحب, ڈائریکٹر اکاؤنٹیبلٹی لیب, آپ ہمارے ساتھ تھے. کرنل محمد علی احسان صاحب, آپ نے ہمیں جوائن کیا, آپ کا بھی بہت شکریہ.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے VOA اردو کی ایپ, جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
یہ وائس آف امریکہ ہے, میں ہوں اسد حسن, اور پروگرام کے سلسلے میں ہمارے ساتھ بہت ہی اسپیشل شخصیت, وفاقی وزیر برائے سائنس اینڈ ٹیکنالوجی فواد چودھری صاحب موجود ہیں. سو ان کے ساتھ ہم گفتگو کرتے ہیں عید کے ریفرنس میں بھی, چاند دیکھنے کا جو معاملہ ہے اس کے اوپر بھی, اور تھوڑی دیر پہلے ہماری جو گفتگو ہو رہی تھی کہ ایک معاشرے کا اجتماعی طور پہ اس کی ایموشنل انٹیلیجنس یعنی جذباتیت, اور اس ریفرنس میں جو انسان جو چیزیں اس کے کامن سینس میں آتی ہیں, جو شعور ہے جذباتی حساسیت کو محسوس کرنا اور دیکھنا اس ریفرنس میں. فواد چودھری صاحب بہت شکریہ آپ کا. کاش میں آپ کو مبارک کہہ سکتا, میں نے تہیا کر رکھا ہے کہ اس عید پہ مبارک نہیں, دعائیں کہنا ہے, دعائیں دینا ہے اور دعائیں لینے ہیں. بہت مشکل ہے نہ صرف پاکستان کے لیے بلکہ پورے گلوب پہ جب نظر ڈالتے ہیں, کروڑوں لوگ بے روزگار ہوئے, لاکھوں جانوں سے گئے, لاکھوں کروڑوں لوگ جو ہے گھر وہ بری طرح متاثر ہوئے, اور پھر پاکستان کے اندر بالکل عید سے ایک دن پہلے طیارہ حادثہ انتہائی تکلیف دہ سانحہ پیش آ گیا. سو اس لیے آپ کے لیے دعائیں عید کے موقع پہ, آپ اور آپ کی فیملی کے لیے نیک تمنائیں.
بہت شکریہ.
فائنلی پاکستان کے اندر یہ ہوا کہ عید ایک دن منائی گئی. روت ہلال کمیٹی پاکستان کی, آپ جب سے وزارت سائنس اینڈ ٹیکنالوجی کا آپ نے قلم دان لیا ہے, بڑی آپ انوویٹو بات کرتے ہیں, اور آپ ایون ڈیٹس بہت پہلے دے دیتے ہیں, اور وہی ہمیں یہ دوسری بار دیکھنے میں آیا ہے. سو یہ سب کچھ کیسے ہوا اور ہو پا رہا ہے؟
یہ پچھلے سال ہم نے یہ انیشیٹو لیا تھا, اور پچھلے سال ہم نے ایک ماہرین کی کمیٹی تشکیل دی جس میں اسپیس ایجنسی کے لوگ تھے, اسپارکو کے لوگ تھے, اس میں میتھمیٹکس کے ماہرین تھے, اور اسی طریقے سے میٹ آفس کے لوگ تھے. تو ان لوگ تمام جو کمیٹی ہے اس کو ہم نے یہ ذمہ داری سونپی تھی کہ پاکستان میں جو ہر یہ معاملہ ہوتا ہے, کیونکہ دیکھیں دنیا میں سائنس ٹیکنالوجی اتنی آگے چلی گئی ہے کہ اس طرح کی جو پیشن گوئیاں ہیں چاند کی یا چاند کے مہینے سے متعلق, یا موسم سے متعلق یا اسپیس کی اور پیشگوئیاں, وہ بہت آسان ہے. اور اگر آپ دیکھیں تو دنیا میں جو اسپیس ریسرچ کے لوگ ہیں وہ اس سے بہت آگے ہیں. تو اس لیے ہم نے یہ کیلنڈر جاری کیا, اور اب تک جو ہم نے کیلنڈر پچھلے سال جاری کیا تھا تمام جو تاریخیں ہیں وہ بالکل اس کے مطابق آ رہی ہیں, اور اسلامی منتھ جو ہم نے اپنے کیلنڈر میں دیے تھے وہ بالکل اس کے مطابق ہی ظہور پذیر ہوئے ہیں.
سو یہ باقی اسلامی دنیا بھی اس ریفرنس میں ایڈوانسڈ اور جدید سائنس سے استفادہ کر رہی ہے؟
جی بالکل, اس میں جو دیکھیے جو ٹرکی ہے, انڈونیشیا ہے, ملیشیا ہے, برونائی ہے, یہ تمام جو ہے وہ مکمل ان کا انحصار کیلنڈر کے اوپر ہے. سعودی عربیہ اور یو اے ای وہ کیلنڈر بھی رکھتے ہیں اور روہت بھی جو ہے وہ کرتے ہیں, اور زیادہ تر ان کی جو پریڈکشنز ہیں وہ بھی اپنے کیلنڈر کے مطابق ہیں. سٹینڈرڈز البتہ مختلف جگہوں پہ مختلف ہیں, اور وہ اس کے مطابق اپنے کیلنڈر کے مطابق چلتے ہیں.
یہ مفتی منیب صاحب اور آپ خبروں میں رہتے ہیں, گفتگو دونوں کے سنتے ہیں, ایک دوسرے کو بالکل اپوزٹ ہے, آف کورس ریسپیکٹ ریگارڈ کا تعلق دونوں طرف وہ بھی ہم محسوس کرتے ہیں. سو زیادہ مسائل کہاں پہ ہیں, کہیں پہ جو جدت ہے اس کو ایکسیپٹ نہیں کیا جا رہا, روایات سے ہٹنا مشکل ہو رہا ہے, ایشوز کہاں پہ ہیں, یا پرسنالٹی کلیش ہے؟
اصل میں زیادہ تر جو ہمارے لوگ ہیں ان کے لیے مشکل ہوتا ہے روایت سے ہٹنا, اور یہ پہلی بار نہیں ہے. آپ کو بڑی اچھی طرح معلوم ہے کہ جب پرنٹنگ پریس آیا تھا تو 200 سال پرنٹنگ پریس جو ہے وہ مسلم ترک جو عثمانی خلافت ہے ترکی کی, انہوں نے الاؤ نہیں کیا, جس کی وجہ سے آپ دیکھیے کہ ہمارا جو ایک علم کی بات تھی, کتابوں کی بات تھی, وہ بہت پیچھے رہ گئی. اس کے بعد جب لاؤڈ اسپیکر آیا تو اس کے خلاف بھی فتوے آئے, حتیٰ کہ ٹرین پر سفر کرنے کے خلاف فتوے آئے. تو بنیادی طور کے اوپر تو یہی وہ جو روایت پسندی ہے اور جو خود کو تبدیل نہ کرنے کا ایک روش ہے وہ آڑے آتی ہے. اور یہاں پر بھی جو ہمارے رویت حلال کے جو صاحبان ہیں, میں نے صرف یہ بارہا عرض کیا ہے کہ باقی تو ہر دلیل جو ہے وہ آپ کی مانی جا سکتی ہے, لیکن یہ بات میں قطعی طور پر تسلیم کرنے کو تیار نہیں ہوں کہ اسلام کا سائنس سے اور ٹیکنالوجی سے کوئی تعلق نہیں ہے, اور یہ ایکچولی مداخلت ہے سائنس کی مذہب میں. کیونکہ میری نظر میں جو ہمارا جو مذہب ہے, خود قرآن پاک جو ہے وہ ماخذ ہے تمام جو علوم ہے ان کا, اور ہمارے جو پیغمبر ہیں صلی اللہ علیہ وسلم, انہوں نے بار بار یہ کہا ہے کہ آپ علم حاصل کریں. اور اس لیے یہ کہنا کہ علم جو ہے وہ کوئی مداخلت ہے مذہب میں, یہ دلیل میں بالکل تسلیم کرنے کو تیار نہیں ہوں. اور پھر دوسری بات یہ ہے کہ اگر آپ سمجھتے ہیں کہ ٹیکنالوجی استعمال کرنا غلط ہے, تو پھر تو دیکھیے آپ عینک لگاتے ہیں وہ بھی ٹیکنالوجی ہے. اگر آپ 40 سال پرانی دوربین دیکھ کے چاند دیکھنا چاہتے ہیں تو وہ بھی ٹیکنالوجی ہے, لیکن اگر آپ کہیں کہ آپ ماڈرن ٹیکنالوجیز یوز نہیں کرتے تو وہ حرام ہے, تو یہ بات بالکل ہی میرے پلے تو نہیں پڑتی.
تو جو وہ کہتے ہیں کہ جی آنکھ سے دیکھنا بہت ضروری ہے, اس لیے پھر آپ نے گفتگو کی کہ سیٹلائٹ سے ہم امیجز لے سکتے ہیں اگر بادل ہیں, اور اس کی وجہ سے اگر ہم دوربین سے یا باقی چیزوں سے نہیں دیکھ سکتے تو سیٹلائٹ امیجز, اس پہ ان کی دلیل تھی کہ نہیں آنکھ سے دیکھنا وہ مسٹ ہے, وہ لازم ہے. پھر میں نے پاکستان کے وفاقی وزیر برائے مذہبی امور, ان کو آپ کی گفتگو کے بعد ایک چینل میں سنا, وہ بھی جیسے اپولوجیٹک لگ رہے تھے, وہ کہہ رہے تھے کہ ہم نے فواد صاحب کو یہ مشورہ دیا ہے کہ یہ معاملہ او آئی سی کے لیول کے اوپر طے ہونا چاہیے, نہ کہ پاکستان کے اندر. سو کیا کوئی خوف بھی ہے ایون جو انتظامیہ ہے اس کے ذہنوں میں, کلرجی کا کوئی خوف رہتا ہے ہمیشہ؟
کلرجی کا خوف تو ظاہر ہے پاکستان میں ہمیشہ رہتا ہے, خصوصاً 1976 کے بعد تو ریاست نے سیکیورٹی ڈاکٹرائن کے نام کے اوپر باقاعدہ کلرجی میں انویسٹمنٹ کی, اور انفارچونیٹلی پاکستان میں بہت فرقے کے اوپر جو ہے وہ تفریق آ گئی, بہت مذہب کے نام کے اوپر تفریق ہے, اور یہاں پر جو ایک روایت پسند مذہبی طبقہ ہے وہ جدت پسندی کا مخالف بھی ہے, اور اس کو ایک عرصہ ریاست کی حمایت بھی حاصل رہی جس کی وجہ سے وہ بہت طاقتور بھی ہے. لہٰذا وہ ایک مسئلہ تو یقیناً پاکستان میں رہتا ہے, لیکن اس کے باوجود پاکستان کے عوام کی جو اکثریت ہے, جس طریقے سے انہوں نے اس معاملے میں بھی مجھے سپورٹ کیا, उससे बिल्कुल जाहिर होता है कि पाकिस्तान के लोग जो है वो फॉरवर्ड लुकिंग लोग हैं, और उसका एक सबूत ये भी है कि कभी भी ये मजहबी तबका जो है या शिद्दत पसंद तबका इंतखाबात में कभी भी कोई काबिले जिक्र कारकर्दगी नहीं दिखा सका और लोग इनको वोट नहीं देते। सो इससे भी जाहिर होता है कि जो पाकिस्तान के लोगों की अक्सरियत है वो एक फॉरवर्ड लुकिंग अक्सरियत है, और मुस्लिम ममालिक में हमारी जो पॉपुलेशन है वो कदरे डेवलप जो है वो पॉपुलेशन।
फवाद चौधरी साहब, ये मामला आखिर कैबिनेट के सामने भी जाते होंगे, प्राइम मिनिस्टर साहब की राय इस बारे में क्या है, या आपकी जो इनोवेशन है या आपकी जो गुफ्तगू है, इवन आपकी मिनिस्ट्री जिस तरह परफॉर्म कर रही है उसमें प्राइम मिनिस्टर साहब की एंडोर्समेंट है और वो कन्विंस होते हैं आप जो कहते हैं?
इसी दफा ये कैलेंडर हमने बनाकर सबसे पहले काबीना को भेजा था, काबीना ने इसके ऊपर जो रिलीजियस अफेयर्स मिनिस्ट्री है उसको ये कहा कि वाइडर कंसेंसस पैदा करे, और इस्लामी नजरियाती काउंसिल और बाकी इदारों को भी हमने भेजा। बदकिस्मती से एक साल गुजरने के बाद भी इसके ऊपर कोई खातर ख्वाह कामयाबी जो है वो नहीं मिली, और उसकी उसमें उन्होंने कोई सीरियस एफर्ट भी नहीं की। मैंने खुद कम अज कम दो बार ये मीटिंग की, और पोपल जईद साहब को और मुनीब रहमान साहब को हमने बुलाया, हकीबला आयाज साहब को भी बुलाया, लेकिन ये आए नहीं है, और हम समझते थे कि इनको हम बता सकें कि ये जो हम प्रोडिक्शंस करते हैं इसका क्या तरीकाकार है, ये कैसे होती हैं, लेकिन somehow वो इस मीटिंग में तशरीफ नहीं लाए।
फवाद चौधरी साहब, आखिरी एक सवाल है, उसके दो जाविये हैं, चूँकि हम ऊपर ये डिस्कशन कर चुके हैं, मैं चाहता हूँ उसके ऊपर राय आ जाए आपकी, इंटेलेक्चुअली भी और ऑफ कोर्स आप कैबिनेट का अहम रुकन भी हैं। जी, हम बात करें कि एक सोसाइटी के अंदर ओवरऑल इमोशनल इंटेलिजेंस के ऊपर, आप इंफॉर्मेशन के मिनिस्टर भी रहे हैं, टेलीविजन प्रोग्रामिंग्स के ऊपर भी आप बात करते हैं, प्राइम मिनिस्टर भी करते रहे हैं, और अभी नए ड्रामे पाकिस्तान के अंदर जो दिखाए जा रहे हैं उस बैकड्रॉप में भी एंटरटेनमेंट बढ़ रही है। ये एक तरफ क्राइसिस है पूरी दुनिया का, इसमें कोरोना के रेफरेंस में मैंने जो इब्तदाई में कहा, दूसरी तरफ जहाज़ का हादसा हो गया है, एक कौम पूरा एक सोगवार माहौल है ईद का, लेकिन हमारी प्रोग्रामिंग में फ़र्क नहीं पड़ता, हमारे जो एक्सप्रेशन है ईद के वो सेम रहते हैं, हालांकि हम अंदर से कुछ और भी कह रहे होते हैं, हम आपस में ये कह रहे होते हैं यार दिल बड़ा उदास है, लेकिन जब हम स्क्रीन पे आते हैं हम एक्सप्रेस नहीं कर पाते, हम बाकी लोगों के साथ भी ना तो रेजोनेट करते हैं ना उनको एजुकेट कर पाते हैं। सो इस इमोशनल इंटेलिजेंस पे आपकी राय, और ये इसके लिए भी कोई गाइडलाइन ऊपर से नहीं आनी चाहिए?
देखिए, ये गाइडलाइंस नहीं आनी चाहिए, ये जो सोसाइटी है वो खुद डिटरमाइन करती है कि उसके लिए कितनी सेंसरशिप चाहिए, उसके लिए क्या वो देखना चाहती है क्या, और वैसे भी जो इंसान है वो मुसलसल फ्रेंकली एक गम और अंदोह की कैफियत में नहीं रहता रह सकता, और क्योंकि सोसाइटी को आगे बढ़ना होता है और वो तमाम जो हादसात हैं उनको वो बुला करके ही आगे बढ़ती है। ये बात आपकी सही है कि यहाँ पर जो पाकिस्तान में जो अमूमी मीडिया है उसकी उसकी में एक बहुत बड़ी डेप्थ नहीं है, लेकिन वो बड़ी डेप्थ जो है वो ये भी मैं नहीं कहता कि हमारा मीडिया बहुत मीडियोकर है, एक्चुअली हमारे मीडिया पर जो डिस्कशंस हैं कई लेवल के ऊपर बहुत अच्छी डिस्कशंस भी हैं, इनमें बेहतरी की गुंजाइश तो जाहिर है हमेशा ही रहेगी, और फिर अब पाकिस्तान में जो सोशल मीडिया इतना बड़ा हो गया है उस वो एक और वैरायटी देता है। सो पाकिस्तान उन चंद ममालिक में शामिल है जहां पर बहुत बड़ा मीडिया है और बहुत आजाद भी मीडिया है, बहुत वैरायटी है हमारे मीडिया में, सो लोग एक्चुअली अपनी पसंद खुद देख सकते हैं।
फवाद चौधरी साहब, आखिरी सवाल, वो पाकिस्तान में उसकी बाजगश्त देर तक रहेगी, जो लास्ट वीक पाकिस्तान के अंदर चीज़ें अनफोल्ड हुई, चीनी क्राइसिस के ऊपर जो रिपोर्ट आई उसमें दो तरह के डिस्कशंस में पहलू हैं, कुछ लोग ये समझते हैं कि चूंकि मामला पॉलिटिसाइज हो जाएगा, जैसे पीएमएलएन का रेफरेंस दिया गया कि उनकी पार्टी की स्पोक्स पर्सन उनको डिफेंड करने लगते हैं, इसी तरह जहांगीर तरीन साहब के हामी भी उनको डिफेंड करने लग जाएंगे, सो कुछ नहीं होगा जैसे पहले कुछ नहीं होता था, कुछ कहते हैं कि नहीं, ये इमरान खान की जो एंटी करप्शन ड्राइव है उसको ये सपोर्ट करेगा और मामला किसी नेज पे पहुंचेगा, फिर आपके अपने कुलीग शेख रशीद साहब ये कहते हैं जुलाई में बहुत कुछ होने जा रहा है, सो इस बैकड्रॉप में आप इसकी क्या रिप्रकशंस देख रहे हैं, एक पॉलिटिकल एनालिस्ट भी हैं आप हम अब इस रेफरेंस में भी आपसे पूछना चाहेंगे।
देखें, ये तो मामला एफआईए को सपोर्ट किया गया है, अब एफआईए ने इसमें दो तीन चीजें तय करनी है, एक तो ये कि क्रिमिनल लाइबिलिटीज उनके नजदीक क्या बनती है, अगर तो टैक्स लाइबिलिटीज में और रिकवरीज में रहता है मामला तो फिर तो शायद इतना बड़ा मामला ना बढ़े, लेकिन अगर क्रिमिनल लाइबिलिटीज में जा गए और उन्होंने जो बड़े हमारे जो शुगर मिल एसोसिएशन के लोग हैं अगर उनको अरेस्ट करना शुरू किया तो यकीनन एक ये एक अनप्रेसिडेंटेड होगा, इसकी कोई मिसाल नहीं होगी और उसके नतीजे में यकीनन एक अपरिवल जो है वो हो सकता है। और मेरा ख्याल है कि प्राइम मिनिस्टर साहब को काफी इस बात का इदराक है और उसके बावजूद उन्होंने ये इंक्वायरी भी ऑर्डर की और फिर उसको पब्लिक करने का हुक्म भी दिया। सो जो भी इसके नतायज होंगे मेरा ख्याल वज़ीर आज़म ज़हनी तौर के ऊपर उनको उसके लिए तैयार है
हर दो तरह से, यानी ईमन बहुत बड़ी कीमत भी देना पड़ सकती है।
मेरा ख्याल है कि जब आखिरी काबीना की मीटिंग हुई थी तो उसमें कुछ वज़रा ने बड़ी खुलकर ये बात की थी कि उसके बहुत बड़े कॉन्सिक्वेंसेस भी हो सकते हैं और उनका जवाब यही था कि जो भी कॉन्सिक्वेंसेस हों हम उसके लिए तैयार हैं।
बहुत शुक्रिया फवाद चौधरी साहब, वजीर बराए साइंस एंड टेक्नोलॉजी, आप हमारे साथ थे, आपका बहुत शुक्रिया। और सामिन, इसके साथ ही हमारा आज का ये प्रोग्राम अपने खत्म को पहुंचता है। असद हसन को इजाजत दीजिए।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।